मेरी जिंदगी का मकसद तेरे दिन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। मेरी जिंदगी का मकसद तेरे दिन की सरफराजी।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مدنی چینل کے ناظرین آپ دیکھ رہے ہیں پروگرام اسلامی زندگی اور آج کے پروگرام میں ہم انشاءاللہ سفر المظفر جو اسلامی سال کا دوسرا مہینہ ہے اس کے حوالے سے سنیں گے کہ سفر شریف اس کو بعض لوگ منحوس سمجھتے ہیں، بلائیں اترتی ہیں اور طرح طرح کے لوگوں کے اس مہینے کے حوالے سے تصورات ہوتے ہیں، نظریات ہوتے ہیں، تو اس حوالے سے ہم انشاءاللہ سنیں گے کہ احادیث میں اس حوالے سے کیا فرمایا گیا اور کیا سفر کا مہینہ کوئی منحوس مہینہ ہے یا اس حوالے سے جو باتیں کی جاتی ہیں ان کی حقیقت کیا ہے. سب سے پہلے درود پاک کی ہم فضیلت سنیں گے اللہ پاک کے آخری نبی مکی مدنی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جس نے مجھ پر ایک بار درود پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہ مٹاتا ہے اور اس کے 10 درجات بلند کرتا ہے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وسلم. درود پاک کو زندگی کا معمول بنائیے، یہ وہ وظیفہ ہے کہ کوئی مہینہ ہو، کوئی لمحہ ہو، کوئی گھڑی ہو، پڑھتے جائیں گے رحمتیں اترتی جائیں گی، برکتیں ملتی جائیں گی، آفات و ولیات دور ہوتی جائیں گی. آفتوں نے جو تم کو گھیرا ہے تو درود پڑھو، جو حاضری کی تمنا ہے تو درود پڑھو. ایک شخص کا بیان ہے کہ کہتا میں بہت محتاج ہو گیا، بہت زیادہ غربت، پریشانی، فقر کا شکار ہو گیا، یہاں تک کہ کھانے کے لیے میرے پاس کچھ موجود نہیں تھا. بھوک نے اتنا ستایا کہ مجھے بھوک مٹانے کے لیے مٹی کھانی پڑی، اتنی شدت کی بھوک اور کچھ میسر نہیں. اب وہ کہتا ہے بڑا پریشان، کیا کروں کیا کروں، کوئی شخص مجھے ایسا مل جائے کہ جو مجھے کھانا کھلا دے. ظاہر ہے جس نے ایسی کوئی مصیبت دیکھی ہو، ایسا کسی حالات سے گزرا ہو تو وہی یہ فیل کر سکتا ہے کہ بھوک کیا چیز ہوتی ہے. خیر وہ کہتا ہے کہ کوئی شخص مجھے مل جائے، کچھ کھلا دے. چنانچہ وہ کہتا ہے کہ میں ایک ایسے شخص کی تلاش میں کہ جو میری مدد کرے، مجھے کھانا کھلائے، ایسے شخص کی تلاش میں ایران کے شہر اہواز کی طرف روانہ ہوا. ایران کا کوئی علاقہ ہوگا اہواز، اس کی طرف میں روانہ ہوا. اچھا، حالانکہ وہاں میرا نہ کوئی جاننے والا تھا، نہ کوئی دوست تھا، کوئی ایسا نہیں تھا کہ جس سے جا کر میں ہیلپ مانگتا، لیکن میں نے کہا چلو چلتے ہیں. اب یہاں بھی کچھ میسر نہیں آ رہا تو ہو سکتا وہاں پر قسمت یاوری کرے اور کچھ نہ کچھ بات بن جائے. چنانچہ میں اس شہر کی طرف، اس علاقے کی طرف جو ہے وہ روانہ ہو گیا. اچھا، کہتا ہے کہ جب میں دریا کے کنارے پہنچا، اب دریا سے اس طرف جانا ہوگا، تو وہاں پر اول تو مجھے کوئی کشتی نظر نہیں آتی. اب کوئی بوٹ ہو، کوئی کشتی ہو جس سے میں دریا پار کروں اور وہاں اپنے مقصود علاقے کی طرف جاؤں، تو وہاں کوئی دریا کے پاس کشتی مجھے نظر نہ آئے. خیر تلاش کے بعد جو ہے اب مجھے ایک کشتی نظر آ گئی بالآخر. اچھا، اس کا یہ بھی کہنا تھا کہ کشتی مجھے نظر نہیں آئی تو میں نے اس کو بدفالی لی کہ یار یہ تو بدفالی ہے، بدشگونی جس کو ہمارے یہاں کہا جاتا ہے. تو کہتا ہے کہ اب میں جا رہا ہوں تو کشتی نہیں مل رہی، یار یہ اس کا مطلب ہے میرا سفر میرے لیے اچھا نہیں ہوگا. خیر تو بڑی دیر بعد جب مجھے کشتی نظر آئی، اب وہ کشتی میں بھی جا کر دیکھا تو وہ کشتی بھی ٹوٹی پھوٹی سی تھی، اس میں بھی سوراخ تھا. کشتی میں سوراخ کے ایک تو وہ ہے نا پانی کی جگہ پر، پھر تو وہ چلی نہیں سکے گی، لیکن اس طرح سے ٹوٹی ماری سی ہوگی، ذرا خراب سی ہوگی، سوراخ والی کشتی تھی. کہتے لو بھائی یہ تو ایک اور بدفالی ہو گئی، پہلے کشتی ملے نہیں، پھر کشتی نظر آتی ہے تو وہ بھی ٹوٹی ہوئی ہے، اس میں بھی سوراخ ہے، دوسری بدفالی. اچھا بھائی چلیں یہ بھی ہو گئی، لیکن اب مرتا کیا نہ کرتا، وہاں تو بھوک ستا رہی تھی، کھانے کو نہیں مل رہا تو جانا تو ہے. اب وہ جو ملاح تھا یعنی جو کشتی چلانے والا تھا، اس سے اس کا نام پوچھا تو وہ کہتا ہے نام دیو زادہ. دیو کہتے شیطان کو اور زادہ مطلب بیٹا، تو مطلب بنے گا شیطان کا بیٹا. تو یہ کیسا نام ہے دیو زادہ؟ تو کہتا ہے یہ ایک اور بدفالی، ایک اور بدشگونی، کشتی نہیں، کشتی ملی تو وہ سوراخ والی، وہ سوراخ والی، چلو بھائی چلنا ہی ہے. تو ملاح جو ہے اس کا نام پوچھو تو وہ بولتا ہے دیو زادہ. خیر फिर मैं कश्ती में सवार हो ही गया, क्योंकि जाना तो है ना, यहाँ तो कुछ मिल नहीं रहा खाने के लिए, तो मैं उस पर सवार हो गया। किनारे पर जब पहुंची तो मैंने आवाज लगाई कि भाई कोई मजदूर वगैरह मेरा सामान उठा ले। थोड़ा बहुत जो साथ में सामान था वो उसको लेकर चलना था। तो अब जो मजदूर मिला वो भी काना था, उसकी भी एक आंख थी। अब ये शख्स कहता है, लो भाई एक और बदशगुनी, एक और बदफाली आ गई कि जो मजदूर भी मिला वो भी काना है। कहता है ये चौथी बदफाली हो गई। अगर अभी तक टोटल लगाए इन बदफालियों, इन बदशगुनियों में जो वो शख्स नोट करता चला जा रहा था, जो उसके दिमाग में बैठी हुई थी, तो उसमें ये चौथी बदफाली हो गई। अच्छा, अब यहाँ पर वो कहता है कि यार मेरे दिल ने कहा यहाँ से तो वापिस ही लौट जाओ। ये तो शुरू से ही जनाब यहाँ तो बदशगुनियाँ चल रही हैं, तो आगे भी फिर कामयाबी होगी नहीं। यहाँ भी भूखा मर रहा हूँ, वहाँ पराए देश में जाके, पराए शहर में जाकर वहाँ भी भूखा मरूँ, कि इतनी तो बदशगुनी हो रही है यहाँ। खैर, तो उस शख्स ने कहा चले। अब अपनी हाजत को याद करा कि जो मुसीबत थी, जो प्रॉब्लम थी, उसको जहन में आई, तो फिर वापसी का इरादा छोड़ दिया और कहा चलो भाई आगे चलते हैं। मुसाफिर खाने होते थे, अब भी बाज़ जगह पर होते हैं, तो मुसाफिर खाने वो पहुंचा और बैठा हुआ था, ये सोच रहा था कि अब करूं तो क्या करूं, क्योंकि यहाँ भी कोई जान पहचान कुछ ऐसा था तो नहीं, बस चल दिया था कि हो सकता है कुछ बात बन जाए, कुछ मिल जाए। तो इतने में किसी ने दरवाज़ा खटखटाया, गेट नॉक हुआ। अब जब गेट नॉक हुआ, पूछा कौन, तो जवाब मिला कि मैं आप ही से मिलना चाहता हूँ। हैरत है, ना कोई जान ना पहचान, ये कौन आ गया, दरवाज़ा खटखटाता है और कहता है आप ही से मिलना चाहता हूँ। मैंने पूछा क्या तुम जानते हो कि मैं कौन हूँ, मुझे जानते हो? उसने कहा हाँ। तो बड़ी हैरत की बात है। अब वो शख्स कहता है मेरे दिल ने कहा या तो ये मेरा दुश्मन है या बादशाह का नुमाइंदा है। या तो कोई मेरा दुश्मन है, क्योंकि दुश्मन तो घात लगा के बैठा होता है ना, उसको पता होता है कि कौन क्या है, यानी जिससे उसकी दुश्मनी होती है उसके बारे में वो पता रखता है अपनी दुश्मनी निकालने के लिए। तो कहा या तो ये मेरा दुश्मन है जो मुझे जानता है, या ये कोई बादशाह का नुमाइंदा है कि बादशाह को ये पता हो सकता है सब कुछ। तो खैर, मैंने कुछ देर सोचने के बाद दरवाज़ा खोल दिया। वो शख्स कहता है फिर क्या हुआ? उस शख्स ने कहा मुझे फुलां शख्स ने आपके पास भेजा है, इन किसी और का नाम लिया कि मुझे फुलां शख्स ने भेजा और ये पैगाम दिया है कि अगरचे मेरे आपसे इख्तिलाफात हैं लेकिन अखलाकी हुकूक की अदायगी ज़रूरी है। मैंने आपके हालात सुने, इसलिए मुझ पर लाजिम है कि आपकी ज़रूरियात पूरी करूँ। अगर आप 1 या 2 माह तक हमारे यहाँ ठहरें तो आपकी ज़रूरियात पूरी की जाएंगी। अगर आप यहाँ से जाना चाहते हैं तो ये 30 दिनार हैं, 30 दिनार, दिनार सोने का सिक्का हुआ करता, तो 30 दिनार एक बड़ी रकम बनती है। तो ये 30 दिनार हैं, इन्हें अपनी ज़रूरियात पर खर्च कर लीजिए और तशरीफ ले जाना चाहते हैं ले जाइए, हम आपकी मजबूरी समझते हैं। और इसको ये 30 दिनार मिल गए। अच्छा, अब ये शख्स कहता है कि कभी 30 दिनार का ज़िंदगी में मालिक भी नहीं बना था जो ये 30 दिनार मुझे बैठे बिठाए मिल गए। और फिर उसका आखिर में नतीजा ये था कि अब मुझे समझ में आ गई कि ये बदशगुनी कोई चीज़ नहीं है, बदफाली कोई चीज़ नहीं है। क्योंकि ये साहब जो शुरू से आप सुन रहे हैं वाकया, ये तो हर चीज़ को बदशगुनी लेकर चल रहे थे कि जनाब कश्ती नहीं मिली तो बदशगुनी, मिली तो टूटी हुई, ये भी बदशगुनी, वो जो कश्ती का मल्ला था उसका नाम बड़ा अजीबो गरीब सा था तो वो बदशगुनी, वो मजदूर मिला तो वो काना, तो ये भी बदशगुनी, वापिस ही चल देता हूँ। लेकिन वो जब यहाँ पहुँच गया तो आखिर में क्या हुआ, उसकी ऐसी ज़बरदस्त मदद हुई, यानी इतनी उसे रकम मिल गई जो इससे पहले कभी उसके पास थी भी नहीं। और हाल क्या था, जहाँ से वो चला था तो खाने को कुछ नहीं था, मिट्टी तक उस शख्स ने खाई थी। तो फिर उसको समझ में आ गया कि जिन चीज़ों को हम बदशगुनियाँ ले रहे होते हैं, बदफालियाँ ले रहे होते हैं, इनकी कोई हकीकत नहीं है। और यही इस्लामी अकीदा है कि बदशगुनी की कोई हकीकत नहीं है। हाँ, नेक फाली अच्छी चीज़ है, यानी किसी अच्छी चीज़ को देखकर, कोई अच्छा नाम सुनकर, कोई अच्छा शख्स देखकर ये जहन बनाना कि अल्लाह की रहमत से उम्मीद है कि अब मेरे साथ अच्छा होगा, ये तो ठीक है, अल्लाह की रहमत से उम्मीद रखी जा सकती है। लेकिन किसी चीज़, किसी बात को देखकर बदशगुनी ले लेना, जैसे हमारे यहाँ होता है, ये अगर पूरे वाकई में देखें, मुख्तलिफ चीज़ों को देख रहा था, ये ख़राब हो गया, ये बदशगुनी है, अब ये देख गया है, ये हो गया है, तो आगे तो बस खराबी खराबी है। हमारे यहाँ क्या होता है, कोई काली बिल्ली अगर रास्ता काट जाए, कहीं जा रहे हैं आगे से काली बिल्ली रास्ता काट गई, तो تو کیا ذہن بنائیں گے، او اب تو آگے خرابی خرابی ہوگی، پرابلم ہوگی، اب تو میرے ساتھ آفتیں ہی آئیں گی۔ کسی کہنے والے نے کہا کہ بھائی اگر کالی بلی رستہ کاٹ جائے تو اس کا مطلب یہ ہے کہ بلی بھی کہیں جا رہی ہے، آپ کہیں جا رہے ہیں تو بلی کو بھی کوئی کام ہوگا، وہ بھی گوشت ووشت ڈھونڈنے جا رہی ہوگی اپنے چیچڑے، تو وہ اپنا جا رہی ہے، آپ اپنا جائیں۔ بلی نے بھی ایک لمحے غور کیا کہ آپ جا رہے ہیں، بلی بھی یہ سوچے کہ یہ حضرت یہاں سے گزر گئے تو میرے ساتھ کیا ہونے والا ہے، تو بلی نے بھی نہیں غور کیا۔ تو آپ بھی ایسی چیزوں پر غور نہ کریں کہ یہ کالی بلی کاٹ گئی یا پیلی بلی رستہ کاٹ گئی، تو اس کی کوئی حقیقتیں نہیں ہیں۔ اور بالخصوص جو سفر کا مہینہ ہے، سفر شریف کہیں، سفر المظفر کہیں، مظفر ظفر سے ہی نکلا ہے، کامیابی والا مہینہ کہہ لیں، برکت والا مہینہ کہہ لیں، سارے مہینے برکتوں والے ہیں، رحمتوں والے ہیں۔ اور بخاری شریف کی روایت ہے لا صفرا، اس کا ایک معنی جو شارحین ہیں انہوں نے بیان کیا کہ جو سفر کے مہینے سے متعلق یہ جو خیالات پائے جاتے ہیں یہ دور جاہلیت سے چلے آ رہے ہیں کہ سفر کا مہینہ ہے، اس کے اندر بلائیں اترتی ہیں، آفات اترتی ہیں، اور یہ ہو جائے گا اور وہ ہو جائے گا، تو یہ بڑے پرانے خیالات ہیں، اور ان کی نفی کی گئی ہے کہ لا سفرا، سفر کو منحوس سمجھنے کی کوئی حقیقت نہیں ہے، اس سے بدشگونی لینے کی کوئی حقیقت نہیں ہے۔ تو ہمیں یہ بدشگونیاں نہیں لینی چاہیے، ایک سفر سے متعلق ہی نہیں بلکہ اور بھی جو ہے وہ چیزیں ہیں جن سے متعلق لوگوں کے ذہن میں طرح طرح کے خیالات ہوتے ہیں، بڑی عجیب و غریب سے خیالات ہوتے ہیں، کچھ میں آپ کے سامنے بیان بھی کروں گا کہ کیسے کیسے لوگوں کے درمیان جو ہے وہ خیالات پائے جاتے ہیں، اور وہ لوگ بدشگونیاں لے کر جو ہے وہ اپنا ہی نقصان کرتے ہیں۔ جیسے کہ ایک ہماری بات ہوئی کہ اب بلی آپ کا رستہ کاٹ گئی، اور کوئی سمجھے کہ جناب یہ تو نیک شگون نہیں ہے اور اب مجھے کام پر نہیں جانا چاہیے، تو اب اگر وہ اس دن گھر پر بیٹھ جاتا ہے اور اپنی جاب پر یا جہاں بھی وہ جاتا ہے نہیں جاتا، تو اس سے بلی کا تو کوئی نقصان نہیں ہوگا، وہ بلی تو اپنا کام کرتی رہے گی، آپ کی ایک دن کی دہاڑی ماری گئی۔ ایک میں مثال دے رہا ہوں، اور بھی اس حوالے سے جو بدشگونیاں لی جا رہی ہوتی ہیں تو اس میں اپنا ہی نقصان ہوا کرتا ہے، اور یہ کسی بھی عقل مند شخص کو زیب نہیں دیتا کہ وہ اس طرح کی باتوں کو سوچے اور وہ اپنا نقصان کرے۔ اللہ تبارک و تعالیٰ کی ذات پر بھروسہ کریں، اس کی ذات پر اعتماد کریں، اس کی ذات پر توکل کریں، اللہ کا نام لے کر آپ اپنی سی کوشش کریں، انشاءاللہ ضرور برکتیں ہوں گی، رحمتیں ہوں گی۔ اور جو پہنچنے والی چیز ہوتی ہے، جو آفت، جو بلا، جو مصیبت پہنچنی ہے، وہ آدمی کو پھر پہنچ کر رہا کرتی ہے، اور اس میں کسی بلی یا کسی اور اس طرح کی چیزوں کا کوئی عمل دخل نہیں ہوا کرتا۔ اگر کوئی آزمائش آئے، کوئی مصیبت آئے، تو پھر اس پہ صبر کرنا چاہیے، انشاءاللہ صبر کریں گے تو اس پر اجر ملے گا۔ تو بہرحال جو اللہ پاک پر بھروسہ کرتا ہے وہ خوش رہتا ہے، اور جو اس طرح کی الٹی سیدھی چیزوں پر غور فکر کرتا رہتا ہے وہ پریشانی رہتا ہے۔ اب اتنی ڈھیروں چیزیں لوگوں نے بنائی ہوئی ہیں، یہ بدشگونی، یہ بدشگونی، یہ بدشگونی، یہ کر لو گے تو یہ ہو جائے گا، یہ کر لو گے تو یہ ہو جائے گا، تو کتنی چیزوں کو آدمی غور کرتا رہے گا، پھر یہیں پہ دماغ الجھا رہے گا نا۔ تو اللہ کی ذات پر بھروسہ کریں، جو اللہ پاک پر بھروسہ کرتا ہے وہ اطمینان میں رہتا ہے، سکون میں رہتا ہے۔ اللہ بڑا رحمان ہے، وہ بڑا رحیم ہے، وہ کرم فرمانے والا ہے، تو اس کی ذات پر جو بھروسہ کرتا ہے اس کی زندگی میں اطمینان اور سکون آتا ہے، اس کے کام سنورتے چلے جاتے ہیں، قدم اس کے ڈگمگاتے نہیں ہیں، مشکل ترین حالات آئیں اس میں بھی صبر آ جاتا ہے۔ کہ آدمی پر اگر مصیبت آئے، زندگی ہے، یہ دونوں چیزوں کا نام ہے، مصیبت بھی ہوگی اور راحت بھی ہوگی، تو مصیبت آئی اس پر صبر کریں گے تو اللہ پاک کی طرف سے اجر ملائے گا اور راحت کا سامان ہوگا، کوئی آسانی ملتی ہے، اللہ پاک کا شکر ادا کریں گے، اس نعمت کے اندر اضافہ ہوگا۔ تو یہ ایک مسلمان کا انداز ہے، اس انداز سے آدمی کو سوچنا چاہیے۔ تو جو مسلمان ہیں وہ اللہ کی ذات پر بھروسہ کرنے والے ہوتے ہیں، اور اس طرح کی عجیب عجیب چیزوں سے وہ بدشگونیاں نہیں لیا کرتے۔ تو ہمیں بدشگونی سے اپنے آپ کو بچانا چاہیے۔ کہتے ہیں کہ حرم شریف میں ایک عبادت گزار شخص تھا، رات بھر اللہ پاک کی عبادت میں مشغول رہتا، دن کو روزہ رکھتا۔ اچھا، روزانہ شام کو ہوتا کیا تھا کہ ایک شخص اس کے پاس آتا، اسے دو روٹیاں دے کر چلا جاتا، جس سے وہ افطار کر لیتا، پھر دوسرے دن تک کے لیے عبادت میں لگ جاتا۔ کیا بات ہے! ایک روز اس شخص کے دل میں یہ خیال آیا، اس عبادت گزار شخص کے دل میں یہ خیال آیا کہ یار یہ کیسا توکل ہے کہ میں تو ایک انسان کی دی ہوئی دو روٹیوں پر بھروسہ کر کے بیٹھا ہوں۔ اس کا ایک انداز تھا سوچنے کا کہ بھروسہ تو اللہ کی ذات پر کرنا، یہ جو میں عبادت میں ہوں اس میں یہی سوچ کے بیٹھا ہوں نا، وہ شخص آئے گا اور دو روٹیاں دے کر چلا جائے گا۔ तो मैंने तो उस शख्स पर तो भरोसा नहीं कर लिया, उसकी रोटियों के ऊपर तो भरोसा करके नहीं बैठा हुआ, जबकि मखलूक को रिस्क देने वाली जात तो अल्लाह तबारक व ताला की है। तो फिर क्या होता है, कहता है कि शाम को जब रोटियां लेकर आया, जो लेकर आया करता था वो रोटियां लेकर आया, तो उस इबादत गुजार शख्स ने वो रोटियां जो है उसको वापस कर दी, और भूख की हालत में 3 रोज गुजर गए। जब रोटी तो उसने कबूल करना छोड़ दी थी, जब भूख का गलबा हुआ तो अपने रब्बे करीम से फरियाद की कि या अल्लाह तू ही मदद फरमा। तो रात को ख्वाब में देखा कि वो अल्लाह पाक की बारगाह में हाजिर है। अल्लाह पाक ने फरमाया, मैं अपने बंदे के जरिए कुछ भेजता था, तूने उसे क्यों लौटा दिया? इबादत गुजार शख्स ने अर्ज की, मौला मेरे दिल में ये ख्याल आया कि तेरे सिवा मैं दूसरे पर भरोसा कर बैठा हूँ। रब्बे करीम ने फरमाया, वो रोटियां कौन भेजा करता था? इबादत गुजार शख्स ने अर्ज की, या अल्लाह तू ही भेजने वाला है। तो हुक्म हुआ, अब मैं भेजूं तो वापस ना लौटाना। उसी ख्वाब के दौरान देखा कि रोटियां लाने वाला वो शख्स अल्लाह पाक के दरबार में हाजिर है। अल्लाह पाक ने उससे पूछा, तूने इस इबादत गुजार शख्स को रोटियां देना क्यों छोड़ दी, क्यों बंद कर दी? उसने अर्ज की, ए मालिक व मौला, तुझे खूब मालूम है। फिर पूछा, ए बंदे वो रोटियां तू किसे देता था? उस बंदे ने अर्ज की, मैं तो तुझे यानी तेरी राह में ही देता था। इरशाद हुआ, तो अपना अमल जारी रख, मेरी तरफ से तेरे लिए इसके बदले में जन्नत है। तो अल्लाह तबारक व ताला पे जो भरोसा करे, अल्लाह तबारक व ताला उसके लिए राह बना दिया करता है, उसको अल्लाह तबारक व ताला आसानियां दिया करता है, गैब से रिस्क का इंतजाम हो जाया करता है, जो अल्लाह तबारक व ताला पर, अल्लाह की जात पर भरोसा करने वाला होता है। लेकिन अब हो क्या रहा है, जैसे जैसे जमाना दूर होता जा रहा है, दौरे रिसालत से यूं कहना चाहिए, लोगों के दरमियान, लोगों में इल्म की कमी होती जा रही है, और जहाँ इल्म नहीं होता जहालत होती है, तो जहालत होती है तो फिर उसके नतीजे में ये तरह तरह की बदशगुनियाँ हुआ करती हैं, तरह तरह की बेवकूफ़ी पर कहना चाहिए मबनी बातें लोगों में आम होती चली जाती है। कैसी कैसी बदशगुनियाँ लोगों में पाई जाती हैं, आइए उसकी कुछ मिसालें हम समझते हैं। और ये मिसालें देने का मकसद ये है कि हमें ये पता चले कि कहीं ऐसा तो नहीं है कि जो हमारे घर में ये बात कही जाती है तो ये बदशगुनी है और हम इसको लेकर बैठे हुए हों। तो अब सब गौर करते जाइए, कहीं ये बदशगुनी हम तो नहीं कर रहे। जैसा कि एक आंख वाले और माजूर लोगों से तो कभी किसी खास परिंदे या जानवर को देखकर या उसकी आवाज़ सुनकर बदशगुनी का शिकार हो जाते हैं। भाई उल्लू बोल गया, कोई कौवा जो है वो दीवार पर बैठकर काएं काएं कर रहा है, तो अब ये हो जाएगा और वो हो जाएगा। तो भाई कौवा काएं काएं कर रहा है, उसका दिल चाह रहा होगा काएं काएं करने का, वो करने दें उसको काए काए। आप काहे को परेशान होकर बैठ गए कि जनाब अब कौवे ने दीवार पे काएं काएं कर दी है तो कोई आसमान से पत्थर गिरने वाले अल्लाह ना करे। कौवा काएं काएं कर रहा है तो उसको करने दें काएं काएं, उसका मतलब ये नहीं है कि आप आपके ऊपर कोई आफत बला नाजिल हो जाएगी। तो इस तरह परेशान होते रहेंगे तो पता नहीं कौन कौन सी चीजें क्या क्या करती रहेंगी, तो परेशान आप होते रहेंगे। तो कौवे की काएं काएं से कुछ नहीं होता। इसी तरीके से बाज़ औक़ात किसी वक्त दिन या महीने से लोग बदफाली लेते हैं, तो इसकी भी कोई हकीकत नहीं है। जैसे सफ़र शरीफ के महीने के हवाले से बात हुई कि लोग इस महीने को 13 तेज़ी का महीना कह रहे होते हैं, तो इसकी भी कोई हकीकत नहीं है कि सफ़र का महीना जो है वो कोई आफतों का महीना है। अच्छा, सफ़र के हवाले से एक चीज़ पाई जाती है कि लोग जो है वो सूरह मुज़म्मिल का ख़त्म कराते हैं, कुछ जो है वो आटे की जो है वो गोलियां बनाते हैं और फिर उसको परिंदों को या मछलियों को डालते हैं कि जनाब इसकी वजह से जो आफतें बलाएं उतरनी है इस महीने में वो चली जाएंगी। कुछ लोगों का ये भी सुना गया कि रोटी या चूरा वगैरह जो है वो घर की छत के ऊपर डाल देते हैं कि भाई अगर बलाएं उतरेंगी तो वो छत पे से खा के वापस चली जाएंगी। क्या बात है, वो बला ये नहीं बोलेगी छत पे रोटियों का चूरा है तो घर के अंदर क्या क्या मुर्ग मुसल्लम मौजूद होंगे, तो वो पता चल रहा है नीचे भी उतर कर आ जाए। एक समझाने के लिए मैं बात कह रहा हूँ। तो बहरहाल ये इस तरह की जो है वो तसव्वुरात दुरुस्त नहीं है। सूरह मुज़म्मिल पढ़ाना बड़ी अच्छी बात है, कुरान पाक पढ़ी जाए, सूरतें पढ़ी जाए, लेकिन उसको ये खास ताल्लुक जोड़ना कि जनाब ये बलाओं का महीना है इसको दूर करने के लिए हम ये सब कर रहे हैं, तो ये तसव्वुर जो है वो दुरुस्त नहीं है, यानी इस महीने को बुरा समझना। अच्छा, इसी तरीके से चंद चीज़ें और मैं बयान कर देता हूँ। कहीं भी एम्बुलेंस की आवाज़ सुनी, फायर ब्रिगेड की आवाज़ सुनी तो बदशगुनी लेते हैं कि पता नहीं क्या हो जाएगा। जिसके घर वो जा रही है उसके लिए दुआ करें कि अल्लाह खैर फरमाए, लेकिन आप जो है वो बिला वजह में परेशान ना हों। इसी तरीके से بعض اوقات جو ہے سیدھی یا الٹی آنکھ پھڑکے تو یقین کر لیتے ہیں کہ جناب اب کوئی مصیبت آئے گی، تو اگر ایسی آنکھیں پھڑکنے کا کوئی مسئلہ تو ڈاکٹر کو دکھائیں، لیکن اس کی وجہ سے کوئی مصیبت نہیں آئے گی۔ بعض اوقات جو ہے وہ ایسا بھی ہوتا ہے کہ نئی نویلی دلہن گھر آئے تو خاندان کا اگر کوئی شخص فوت ہو جائے تو اس عورت کو منحوس سمجھتے ہیں۔ ہر شخص اپنے وقت پر انتقال ہوتا ہے، اس کا وقت آیا تھا وہ چلا گیا، اس کا اس گھر میں آنے کا وقت تھا یہ گھر میں آ گئی، تو یہ تصورات جو ہیں وہ درست نہیں ہیں، کسی شخص کو منحوس سمجھ لینا درست نہیں ہے۔ خالی قینچی گھر میں چلانے سے لڑائی ہوتی ہے، یہ بھی بدشگونی ہے، اس کی بھی کوئی حقیقت نہیں ہے۔ کسی کا کنگا استعمال کرنے سے دونوں میں جھگڑا ہو جاتا ہے، بعض اوقات کسی سے کنگا مانگو بولے نہیں بھائی جھگڑا ہو جائے گا، تو کنگا کسی کا کسی کو دینے سے کوئی جھگڑے کا اس کا تعلق نہیں ہے۔ خالی برتن یا چمچ آپس میں ٹکرانے سے گھر میں لڑائی جھگڑا ہو جاتا ہے، ایسے بھی لوگوں کے تصورات ہیں، تو یہ بھی بدشگونی ہیں۔ بچے کے دانت الٹے نکلیں تو ننیال یعنی ماموں وغیرہ پر بھاری ہوتے ہیں، دانت کا کہاں جا کے ماموں سے جوڑ دیے، تو بہرحال تو اسی لیے میں نے عرض کیا کہ یہ بدشگونیاں اور بدفعلیاں یہ بے عقلی کی باتیں ہیں۔ اچھا اسی طریقے سے ہوتا ہے کہ چھوٹا بچہ کسی کی ٹانگ کے نیچے سے گزر جائے تو اس کا قد چھوٹا رہ جائے گا، یہ بھی بدشگونی ہے۔ اچھا بچہ سویا ہو اس کے اوپر سے کوئی پھلانگ کر گزر جائے تو بچے کا قد چھوٹا رہ جائے گا، یہ بھی عجیب و غریب سا لوگوں کے درمیان تصور ہے۔ اسی طریقے سے مغرب کے بعد دروازے میں نہیں بیٹھنا چاہیے کیونکہ بلائیں گزر رہی ہوتی ہیں، تو اس کی بھی کوئی حقیقت نہیں ہے، بلائیں انہیں جو ان سے گزرنا ہے جس نے گزرنا ہے اللہ رحم فرمائے۔ بہرحال تو اس طرح کی جو ہے وہ سوچ نہیں رکھنی چاہیے، ٹھیک ہے جی۔ اسی طرح زلزلے کے وقت بھاگتے ہوئے جو زمین پر گر گیا وہ گونگا ہو جائے گا، تو کیا کریں، مطلب زلزلہ آ رہا ہے بیٹھے رہے وہیں پہ، ظاہر ہے اگر زلزلہ آئے گا تو ممکن ہوگا تو کھلی جگہ پر باہر ہی جایا جائے گا نا، جس کے لیے تاکہ جو ہے وہ ایسی کسی جو ہے کوئی چیز گر نہ جائے۔ تو اب زلزلہ آ رہا ہے تو مطلب گھر میں بیٹھا رہے کہ، اور زلزلہ آئے گا تو ہو سکتا ہے بندہ بھاگ رہا ہو تو گر بھی جائے گا، تو یہ تصور بنا لیا کہ اگر زلزلے کے وقت بھاگتے ہوئے جو زمین پر گر گیا وہ گونگا ہو جائے گا، تو اب سوچے کہ زلزلہ آ رہا ہے اور جس نے بدشگونی پالی وہ تو اور بیٹھا رہے گا کہ میں گونگا نہ ہو جاؤں، وہ گونگے کے چکر میں پتہ چل رہا ہے چھت گر گئی۔ تو یہ اس لیے کہتے ہیں کہ یہ بدشگونیاں بدفعلیاں یہ بے عقلی کی بات ہے۔ رات کو آئینہ دیکھنے سے چہرے پر جھریاں پڑ جاتی، یہ بھی لوگوں نے نکالا ہوا ہے۔ اچھا اسی طریقے سے سورج گرہن کے وقت امید والی عورت چھری سے کوئی چیز نہ کاٹے کہ جو بچہ پیدا ہوگا اس کا ہاتھ یا پاؤں کٹا یا چرا ہوا ہوگا، یہ بھی جناب جو ہے وہ بدشگونی ہے۔ اسی طرح مغرب کی اذان کے وقت تمام لائٹیں روشن کر دینی چاہیے ورنہ بلائیں اترتی ہیں، تو مطلب روشن ہو جائیں گی تو بلائیں نہیں اتریں گی، وہ لائٹ دے کر واپس چلی جائیں گی، تو کیسی عجیب عجیب جو ہے وہ لوگوں نے باتیں رکھی ہوئی ہیں، تو ان کا کوئی حقیقت نہیں ہے۔ اور جیسا ہم نے سنا تھا کہ سفر کے مہینے کو بھی لوگوں نے منحوس سمجھا ہوا ہے، تو یہ بھی درست نہیں ہے۔ سفر کا مہینہ تو وہ ہے کہ جس میں حضرت علی المرتضیٰ کرم اللہ تعالیٰ وجہہ الکریم اور بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا کا نکاح ہوا تھا سفر کے مہینے کے اندر، ٹھیک ہے۔ بعض لوگ اس مہینے میں شادی نہیں کر رہے ہوتے، یہ بھی درست تصور نہیں ہے، اس میں تو ان دو مقدس حضرات کا نکاح ہوا ہے، تو یہ سفر کے مہینے سے جو ہے شادی نہ کرنا بدشگونی لے کر، یہ بھی تصور درست نہیں ہے۔ بزرگان دین کے آراس ہیں، اعلیٰ حضرت امام علیہ سنت کا عرس، داتا گنج بخش علی اجویری کا عرس، تو بہت سارے بزرگان دین کے اس مہینے میں آراس بھی ہیں، تو سفر کے مہینے کو منحوس سمجھنا درست نہیں ہے۔ اللہ تبارک و تعالی ہمیں ان باتوں کو سمجھنے، یاد رکھنے اور دوسروں تک پہنچانے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔
میری زندگی کا مقصد تیرے دین کی سرفرازی، میں اسی لیے مسلمان، میں اسی لیے نمازی، میری